کہ خدائے پاک کی رحمت کے بادل چھانے والے ہیں, فرشتے خوشبوؤں سے راستے مہکانے والے ہیں, لگاؤ سنیوں اب ہر طرف سے جھوم کر نارا, خطابت کے لیے شہباز انور آنے والے ہیں. آئیے ہر شخص ہاتھ اٹھا لے تیزی کے ساتھ, نعرہ تکبیر, نعرہ رسالت, حضرت علامہ مفتی شہباز انور صاحب قبلہ, جشن دستار حفاظ. مقصد شاہ جو پورا نہیں ہونے دے گا اس کو خالق کبھی پیدا نہیں ہونے دے گا. دیکھ کر نیزے پہ سر شمر سے زینب نے کہا, میرا بھائی تمہیں اونچا نہیں ہونے دے گا.
یہ کیسٹس پیش کر رہے ہیں منا ریڈیو الیکٹرانکس اینڈ ریکارڈنگ سینٹر, یعنی ایم آر سیریز, رنکا موڑ, گڑھوا.
الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا, من یهدی اللہ فلا مضل له ومن یضلل فلا هادی له, ونشهد ان لا الہ الا اللہ ونشهد ان سیدنا ومولانا محمدا عبده ورسوله, اما بعد, فقد قال الله تعالى في القران المجيد والفرقان الحميد, اعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, اقرا باسم ربك الذي خلق, خلق الانسان من علق, صدق الله مولانا العلي العظيم وصدق رسوله النبي الامين الكريم, ونحن على ذلك لمن الشاهدين والشاكرين, والحمد للہ رب العالمین. اہل نظر کو محو حیرت بنا دیے ہیں, اہل نظر کو محو حیرت بنا دیے ہیں, جو کر سکا نہ کوئی کر کے دکھا دیے ہیں, ٹکڑے کیے قمر کے سورج اگا دیے ہیں, ان کی مہک نے دل کے غنچے کھلا دیے ہیں, جس راہ چل گئے ہیں کوچے بسا دیے ہیں, وہ بے مثال صورت, وہ بے مثال آنکھیں, وہ بے مثال صورت, وہ بے مثال آنکھیں, زیر مزار واہیں واللہ اب بھی آنکھیں.
کیا بات ہے,
سرکار نے کسی سے پھیری نہ اپنی آنکھیں, جب آ گئی ہیں جوش رحمت پہ ان کی آنکھیں, جلتے بجھا دیے ہیں,
روتے ہنسا دیے ہیں. سبحان اللہ, سبحان اللہ.
عظمت کسی نے مانگی, شہرا کسی نے مانگا, عظمت کسی نے مانگی, شہرا کسی نے مانگا, مشتاق دید ہو کر جلوہ کسی نے مانگا, اولاد فاطمہ کا صدقہ کسی نے مانگا, میرے کریم سے گر قطرہ کسی نے مانگا, دریا بہا دیے ہیں.
نعرہ تکبیر, نعرہ رسالت, مسلک اعلی حضرت, تضمین کلام اعلی حضرت, سبحان اللہ.
قدرت کے حسب منشا ہوتا ہے سب مناسب, قدرت کے حسب منشا ہوتا ہے سب مناسب, کوئی علم کا جویا کوئی خوشی کا طالب, یا رسول اللہ بندہ تمہارا کیوں ہو پھر غیر سے مخاطب, آنے دو یا ڈبو دو اب تو تمہاری جانب, کشتی تمہیں پہ چھوڑی لنگر
اٹھا دیے.
حضرات, آئیے ہم اور آپ اپنی عادت کے مطابق رسول پاک صلی اللہ تعالی علیہ وسلم کی بارگاہ میں غلامی کا ثبوت دیں, باواز بلند دعود پاک نذرانہ عقیدت پیش کریں, صبر مٹ پڑھیے, باواز بلند پڑھیے,
صلی علی سیدنا
و مولانا محمد ماجد والکرم,
یا رسول اللہ
علیہ و بارک وسلم, صلاتو و سلام علیک یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم. دارالعلوم غریب نواز کا یہ سالانہ جلسہ دستار بندی جس میں آپ حضرات تشریف فرما ہیں, پہلی بار اس جگہ پر اور اس مدرسے کے وسیلے سے آپ کی زیارت کی سعادت مجھے حاصل ہو رہی ہے. میں آپ سے پوری امید رکھتا ہوں کہ جب تک میں کچھ بولوں گا اپنا ایک مہمان اور مدعو مہمان سمجھ کر میری بات کو سنیں گے، سمجھنے کی کوشش فرمائیں گے۔ ایک بار پورا مجمع میری آواز کے ساتھ اپنی آواز اونچی کر دے، میں دعا کروں، آپ آمین کہیے۔ اللہ تعالیٰ مجھے اپنی بات آپ کو سمجھانے کی توفیق عطا فرمائے، آپ کو میری بات سمجھنے کی توفیق عطا فرمائے، سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ علماء کرام جو اسٹیج پر تشریف فرما ہیں، ان کی بارگاہ میں انتہائی ادب و احترام کے ساتھ عرض ہے کہ ہم آپ کی دعا چاہتے ہیں، آپ کی مدد چاہتے ہیں۔ دارالعلوم غریب نواز کے سرپرست اور بانی حضرت حافظ حاجی شرف الدین صاحب قبلہ، جو بار بار مارے خوشی کے تشریف لا بھی رہے ہیں اور انتہائی خوش ہیں، انہی کے نائب برادر عزیز حضرت مولانا امین الدین صاحب جو ایک دانی تشریف فرما ہے۔ اس اسٹیج پر جتنے علماء بیٹھے ہیں میں نام سے واقف نہیں ہوں، مجھے معاف فرمائیں۔ ایک بار ذرا پورا مجمع مل کر اپنے ہاتھوں کو لہرا کر اس بات کا ثبوت دے دے کہ میں نعت بھی سنتا ہوں، تقریب بھی سنتا ہوں۔ زور سے سب مل کے ایک بار کہہ دیجیے سبحان اللہ،
سبحان اللہ، سبحان
اللہ۔ حضرات، اللہ تبارک و تعالی نے جب چاہا کہ ہم دنیا میں انبیاء کرام کو بھیجیں، رسولان اعظام کو بھیجیں، تو اس کی کچھ وجہیں تھیں جس وجہ سے نبی بھیجے گئے۔ زیادہ لفظوں کو نہ پھیلا کر کم لفظوں میں عرض کروں، انسان جب گناہ زیادہ کرنے لگا تب نبی دنیا میں آیا، بے حیائی جب زیادہ پھیلی تب نبی آیا، بدکاریاں پھیلی جب نبی آیا، انسان انسان کی راہوں میں جب کانٹے بچھانے لگا تب نبی آیا۔ انسان جب گناہ کرتا ہے اور ابتدائی منزل میں ہوتا ہے یا درمیانی منزل میں ہوتا ہے تو نبی نہیں آتا، گناہ کی جب انتہا ہو جاتی ہے جب نبی آتا ہے۔ بلکہ انتہا کو آپ یوں کہیے کہ جب احساس گناہ مٹ جاتا ہے جب نبی دنیا میں تشریف لاتا ہے۔ ایک آدمی گناہ کر رہا ہے مگر احساس ہے ہم غلط کر رہے ہیں، تو کبھی نہ کبھی وہ توبہ کر لے گا، مگر وہ دن بڑا خراب ہوتا ہے کہ جب آدمی گناہ کرے اور گناہ کا احساس مٹ جائے۔ ایک آدمی نماز نہیں پڑھتا مگر احساس سے ہم غلط کر رہے ہیں، کبھی نہ کبھی وہ نماز پڑھے گا، مگر وہ دن انسان کے لیے بڑے بھیانک ہوتے ہیں کہ جب انسان گناہ کرتا ہے، سینہ پھلاتا ہے، اتراتا ہے، اور پھر وہ خوش ہوتا ہے، قتل کر رہا ہے، قتل پر قتل کر رہا ہے، خوش ہو رہا ہے، کسی کی عزتیں لوٹ رہا ہے اور خوش ہو رہا ہے۔ جب یہ دن آتے ہیں تب اللہ کا عذاب آنا چاہتا ہے، اللہ کا عتاب آنا چاہتا ہے، اور پھر جب اللہ ایسے موقع پر بھی اپنا عتاب نہیں بھیجنا چاہتا تو عتاب کی جگہ پر اپنے نبی کو بھیج دیا کرتا ہے، رسول کو بھیج دیا کرتا ہے۔
کیا بات ہے، کیا بات ہے،
انبیاء کرام ایسے وقتوں میں تشریف لاتے رہے ہیں۔ یہ بھی درست ہے کہ جب بھی کوئی نبی آیا تو خالی ہاتھ نہیں آیا، مجبور بن کر نہیں آیا، بیکار بن کر نہیں آیا، بلکہ ایک طاقت لے کر کے آیا۔ میں چند لفظوں میں دو ایک نبیوں کا نام لے رہا ہوں تاکہ آپ کا ذہن میری بات کو قبول کر سکے۔ دیکھیں آپ، شریعت کی روشنی میں چار نبی آئے، ان کو چار کتابیں دی گئیں۔ ایک کا نام ہے حضرت داوود، کتاب دی گئی زبور۔ دوسرے کا نام ہے حضرت موسیٰ، کتاب دی گئی تورات۔ تیسرے کا نام ہے جناب عیسیٰ، کتاب دی گئی انجیل۔ چوتھے کا نام ہے محمد رسول اللہ صلی اللہ علیہ وسلم، کتاب دی گئی قرآن۔ اب ان چاروں کی زندگی کو ایک طائرانہ نظر طور پر دیکھیں اور جلدی جلدی دیکھ لیجیے۔ حضرت داوود تشریف لائے جس زمانے میں، اس زمانے میں لوگ اتنے گمراہ تھے کہ لوہا کے آگے جھک رہے تھے، لوہا کی پوجا کر رہے تھے۔ یہ لوہا آپ دیکھ رہے ہیں، آج بھی لوگ لوہا کو بہت کچھ مانتے ہیں۔ جناب داوود نے قریب سے قوم کو دیکھا، ان کی بے وقوفی دیکھی، جہالت دیکھی، اور دیکھتے رہے، جائزہ لیتے رہے۔ ایک دن آپ نے قوم کو جمع کے ارشاد فرمایا میری قوم تو کتنی بیوقوف ہے کہ لوہے کی پوجا کر رہی ہے. قوم نے کہا اس لیے کہ لوہا طاقتور ہے, یہ تلوار بنجا ہم کو کاٹ دے گی, یہ چھری بنجا ہمیں زخمی کر سکتا ہے, یہ ہم پر گر جائے ہمارا بھیجا باہر کر سکتا ہے, ہم طاقت کے آگے جھکنا جانتے ہیں, یہ میری فطرت ہے. جناب داؤد نے کہا اس میں کتنی طاقت ہے, کہا بہت طاقت ہے. حضرت داؤد نے کہا لاؤ ایک لوہا, لوہا دیا گیا, ہاتھ میں لوہا آیا, لوہا آپ کے ہاتھ میں موم بن گیا, جیسا چاہا آپ نے اسے توڑ دیا, موڑ دیا, جو چاہا آپ نے منا لیا. قوم نے کہا داؤد آپ کے ہاتھ میں تو لوہے سے بھی زیادہ طاقت ہے, آج کے بعد ہم لوہا کے آگے نہیں جھکیں گے, آپ کے آگے جھکیں گے, میرے آگے مت جھکو, اس خدا کے آگے جس نے مجھے نبی بنا کر بھیجا.
نعرہ تکبیر, نعرہ رسالت, کیا بات ہے.
میں فالتو نہیں آتے ہیں. قوم جہاں جھک رہی تھی داؤد ان کو اللہ کے آگے جھکانا چاہتے ہیں. فرمایا لوہا سے زیادہ طاقت میرے ہاتھ میں ہے. زمانہ تھوڑا سا اور گزرا اور آگے بڑھ کر دیکھیے, مگر پورا مجمع ایک بار ہاتھ کو لہرا کر پھر سے زور سے کہہ دو یا رسول اللہ,
یا رسول اللہ.
ایک بار اتنا زور سے کہہ دیجئے کہ میری آواز سن کر ہوا مولانا سراج الدین جو گیا میں ہے ان کی روح آوے, ہمیں آپ کو میلاد میں دیکھ کر سیدھے اجمیر جائے, خواجہ کی روح کو لے کر بغداد جائے, غوث کی روح کو لے کر کربلا جائے, حسین کی روح کو لے کر نجف اشرف جائے, اور علی کی روح کو لے کر نبی کے پاس جائے, اور جا کر کہے حضور گنبد خزا چھوڑیے, آئیے وہاں چلے جہاں آپ کا غلام آپ کا میلاد کر رہا ہے. پورا مطلب
تکبیر, نعرہ رسالت, غریب نواز کانفرنس, جشن دستار حفظ و قرات, حضرت مفتی شہباز انور صاحب قبلہ.
تھوڑا سا ٹائم اور گزرا, اب اس دور میں لوگ جادوگروں کے آگے جھک رہے ہیں. فرعون اپنے آپ کو خدا کہتا ہے, ربوبیت کا دعویٰ کر رہا ہے تو موسیٰ تشریف لائے, فرعون کے گھر چلے گئے, فرعون کو للکارا, فرعون تو کب سے خدا بن گیا, کہا جب آپ پیدا بھی نہیں ہوئے تھے. ہے تو موسیٰ نے کہا تو خدا نہیں, کہا پھر, کہا وہ جس نے تجھے مجھے پیدا کیا. فرعون نے کہا موسیٰ تم میرے ہی گھر میں پلے ہو, میرے ہی کھانا کھائے ہو, اور ہمارے خلاف بول رہے ہو, اتنے جادوگر بلاؤں گا جو تیرے دماغ کو صحیح کر دیں گے. جادوگروں سے فرعون بھی ڈرتا تھا, جادوگروں سے حکومت بھی لرزتی تھی, جادوگروں کی حکومت تھی اس زمانے میں. جناب موسیٰ نے کہا فرعون کتنے جادوگر تو نے پالا ہے, کہا بہت ہیں, کہا بلا لو, کب بلاؤ گے, کہا کہ ایک دن معین ہوا, مقام تیہ طے ہوا, جادوگر بلائے گئے. قرآن مقدس کی چند آیت اس کا ترجمہ یہی ہے, مقام تیہ میں بیچوں بیچ میدان میں ایک تختہ لگا, اس پر فرعون بیٹھا. فرعون نے جادوگروں سے کہا موسیٰ کو ایسا جادو دکھاؤ کہ یہ جھک جائیں, یہ نیچے ہو جائیں, شکست خور ہو جائیں, اور ان کی زبان ہمیشہ کے لیے بند ہو جائے, فتح ہماری ہو. کہا اگر ایسا ہوا تو ہمیں کیا انعام دیں گے, کہا آدھی حکومت دے دوں گا, اپنا وزیر بنا لوں گا, اپنا مقرب بنا لوں گا. جادوگروں نے کہا تو فرعون فتح دیکھنے کے لیے تیار ہو جائیے, للکارا موسیٰ کو, موسیٰ تیار ہو جاؤ میرے مقابلے کے لیے. ہے تو موسیٰ نے کہا میں آج سے نہیں, جب سے نبی بنا تبھی سے تیار ہو تیرے مقابلے. لے اپنی جادوگری, جادوگروں نے اپنا جادوگر اپنے جادو دکھایا. جناب موسیٰ نے کہا سن, تیری للکار اس کے لیے ہو سکتی ہے جس کی بنیاد باطل پر ہو, ہماری بنیاد باطل پر نہیں حق پر ہے, جیت حق کی ہوتی ہے, ہماری ہی جیت ہوگی, ہماری فتح ہوگی.
کیا بات ہے,
جادوگر دکھاؤ. جادوگروں نے جادوگری اپنی دکھائی, رسی منگوایا, رسی کو صاف بنایا, اب پورا میدان, جزاک اللہ, پورا میدان صاف سے بھر گیا. آپ دیکھ رہے ہیں قرآن مقدس, حفاظ کلام بیٹھے ہیں, इनको मालूम है कि पूरा मैदान सांप से भर गया। ये सांप तरह तरह के थे, मूसा की तरफ दौड़े, करीब था कि मूसा को एक डसे। जनाबे मूसा के हाथ में एक डंटा था, आपने डंटा जमीन पर पटका, जमीन पर डंटे का आना था कि अजदहा सांप बन गया और इनके सांप ने जादूगर के सांप को निगल लिया। जादूगरों ने देखा मेरा सांप इनके सांप के पेट में, तो जादूगरों ने कहा ए मूसा आज के बाद हम फिरौन के आगे नहीं झुकेंगे, आपके आगे झुकेंगे, आपकी ताकत इनसे भी ज्यादा है। मूसा ने कहा मेरे आगे मत झुको, उस खुदा के आगे जिसने मुझे नबी बनाकर भेजा है, रसूल बनाकर भेजा है। और फिर तमाम जादूगरों ने कहा आमन्ना बिरब्बिल आलमीन रब मूसा व हारून, हम मूसा के रब पर ईमान लाते हैं, हारून के रब पर ईमान लाते हैं, रब आलमीन के रब पर ईमान लाते हैं। मुसलमानों नबी फालतू नहीं आता, अल्लाह के बंदों को अल्लाह के करीब करने आता है, मिलाने आता है।
जिंदाबाद जिंदाबाद, वाह 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 वाह।
थोड़ा सा जमाना और गुजरा, इस जमाने में लोग हकीमों की पूजा कर रहे हैं, हिकमत की बड़ी बोली बोली जाती है, डॉक्टरों की, अतिबा की, तबीबों की। अब आप जरा देखें यूनान के जहां से हिकमत ने जन्म लिया है, यूनानी दवाखाना आज भी मशहूर है। यूनान के लोग कितने बड़े तबीब थे। जरा सा हम दो मिनट आपका टाइम लेना चाहते हैं। डॉक्टर आज भी हैं, दिल का जायजा लेते हैं, ये दिल को फाड़ देते हैं, सीना चीर देते हैं, दिल का ऑपरेशन करते हैं, मगर ये मोहताज हैं, पहले एक्सरे कराएंगे, पहले ये लाओ वो लाओ, फोटो लाओ ये लाओ वो लाओ, तब ये कुछ करेंगे, बगैर इसके ये हाथ नहीं लगाएंगे। आला इनका काम करता है, फोटो देखते तब ये कुछ करते हैं। उस वक्त का तबीब आला नहीं लगाता था, मरीज को देखता था, बीमारी बता दिया करता था। ये तबीब कितने बड़े तबीब थे। हुकमा में सुकरात यहीं पैदा हुआ, बुकरात यहीं पैदा हुआ, अफलातून यहीं पैदा हुआ, जालिनूस यहीं पैदा हुआ, बू अली साइना यहीं जन्म लिए। ये यूनान की जमीन जरखेज है और लोग यूनान के जमाने ईसा के जमाने में इसी की लोग पूजा करते थे, इन्हीं के आगे लोग झुकते थे। जनाब ईसा तशरीफ लाए, हज़रत ईसा ने कहा हकीमों इतना बड़ा जुल्म करोगे, ये कौम जाहिल है तो इससे तुम अपनी पूजा कराओगे, ये हाथ बांध के तेरे सामने खड़ी रहेगी, ये जुल्म क्यों, तू भी इंसान वो भी इंसान। हकीमों ने कहा ए ईसा हम डॉक्टर हैं, हम तबीब हैं, अहले इल्म हैं, अहले फिक्र हैं, अहले दिमाग हैं, हमने मेहनतें की हैं। कहा कितने बड़े डॉक्टर हो, कितने बड़े हकीम हो। कहा इतने बड़े कि जंगल से गुजरता हूं तो पत्ते चिल्ला चिल्ला कर कहते हैं मुझे ले लो, मैं फला बीमारी में काम आऊंगा, मैं बहुत बड़ा हकीम हूं। जनाब ईसा ने कहा हर बीमारी का इलाज है तेरे पास। कहा हर बीमारी का इलाज है। कहा सिर्फ दो बीमारी ला रहा हूं, इसका इलाज करके दिखा दो। कहा ईसा ले आओ, जैसा मरीज होगा इलाज करेंगे, जैसे बीमार होंगे इलाज करेंगे। जनाब ईसा बर्स वाले को लेकर आए, सफेद दाग वाले को लेकर आए। कहा इसको सही कर दो। हकीमों ने हाथ जोड़ लिया, इसका इलाज मेरे पास नहीं है, बर्स का इलाज मेरे पास नहीं है, हम बर्स को सही नहीं कर पाएंगे। आपने कहा बस तेरी हिकमत की दम टूट गई, हिकमत मर गई, एक बर्स को दूर नहीं कर सकते, बर्स वाले का दाग खत्म नहीं कर सकते। दूसरा मरीज ला रहा हूँ। कहा कौन? कहा कोढ़ी। कोढ़ी लाया, सामने किया। कहा इसको सही कर दो। कहा इसको भी सही नहीं कर पाएंगे। आपने कहा तेरी हिकमत इतनी कमजोर कि न बर्स को सही कर सके, न कोढ़ी को सही कर सके। मुझे देखो, मैं दवा नहीं दूंगा, हाथ फेर दूंगा तो सही हो जाएंगे, मैं हाथ फेर दूं तो ये सही हो जाएंगे। हकीमों ने कहा ईसा सिर्फ दावा ही है। कहा दावा नहीं बल्कि दलील है। आपने बर्स वाले के ऊपर
پر بدن پر ہاتھ پھیرا وہ صحیح ہو گیا, کوڑھی کے بدن پر ہاتھ پھیرا وہ صحیح ہو گیا. حکیموں نے آنکھ پھاڑ کے دیکھا تو کہا اے عیسیٰ آج کے بعد ہم کسی کے آگے نہیں آپ کے آگے جھکیں گے. کہ آپ کے ہاتھ میں جب اتنی طاقت ہے تو دن میں کتنی طاقت ہوگی. عیسیٰ نے کہا میرے آگے مت جھکو, اس خدا کے آگے جھک جاؤ جس نے مجھے نبی بنا کر بھیجا.
نعرہ تکبیر, ذرا پورا مجمع ہاتھ اٹھائے, پورا مجمع نعرہ رسالت. سبحان اللہ سبحان اللہ, بہت اچھا.
زمانہ اور گزرا, اب وہ آ رہے ہیں جن کا انتظار سب کو ہے. زور سے کہہ دو سبحان اللہ, زور سے کہہ دیجیے پورا مجمع, زور سے کہہ سبحان اللہ. نبیوں کے امام, رسولوں کے تاجدار, خاتم النبیین صلی اللہ علیہ وسلم تشریف لا رہے ہیں. مکہ والوں میں ایک شور برپا ہوا, یہ عجیب بچہ ہے, مہد میں ہے, انگلی اٹھاتا ہے تو چاند ادھر ہی جھکتا جدھر ان کی انگلی اٹھتی ہے. مکہ میں یہ ہوا پھیلی, مکہ والے سورج کی پوجا کر رہے تھے, چاند کی پوجا کر رہے تھے, بتوں کی پوجا کر رہے تھے, خدا سے یہ اتنے دور ہو گئے تھے کہ خدا کے گھر میں رہ کر خدا کے علاوہ بتوں کے آگے جھک رہے تھے. مگر جب ان لوگوں نے دیکھا کہ ان کی انگلی میں اتنی طاقت ہے کہ یہ چاند کو جھکا دیتی ہے, سورج کو اگا لیتی ہے, درختوں سے سجدہ کروا رہے ہیں, درخت ان کا سجدہ کر رہے ہیں, تو مکہ والوں نے کہا مصطفیٰ آج کے بعد ہم کسی کے آگے نہیں آپ کے آگے جھکیں گے. مصطفیٰ نے کہا میرے آگے نہ جھکو, اس خدا کے آگے جس نے مجھے نبی بنا کر بھیجا ہے, رسول بنا کر بھیجا ہے. آئیے بس ذات دماغ کو یہاں پر ٹھہرائیے. الحمدللہ رب العالمین, یہ مدرسے کا سالانہ جلسہ جلسے دستاربندی کے جس میں چند بندوں کے حفظ کی دستار غالباً ابھی سر پر رکھی جائے گی. چھ بچوں کی سر پر دستار رکھی جائے گی. یہاں آنے کے بعد جب میں یہاں اترا اور مدرسے کی عمارت دیکھی تو میں نے مولانا امین الدین سے بھی کہا کہ عمارت بہت شاندار ہے, بڑی طبیعت خوش ہوئی دے کر کے, دارالعلوم جیسا لگ رہا ہے, یونیورسٹی جیسا لگ رہا ہے, اتنی بڑی زمین ہے, بہترین عمارت ہے. عمارت کو دیکھ کر جب میں نے ان سے یہ کہا تو انہوں نے یخلق جواب دیا, مولانا صاحب میری نگرانی ہے, مدد تو یہاں کی سنی عوام کرتی ہے, سنی لوگ یہاں کی مدد کرتے ہیں. طبیعت بڑی خوش ہوئی. آج اسی مدرسے کی دستار بندی ہے جس میں آپ سب لوگ موجود ہیں اور شریک ہیں. الحمدللہ رب العالمین, یہ شاندار جلسہ اور یہ شاندار مجمع. آئیے آگے ہم آپ کے ذہن کو لے چلیں اور بڑی تیزی کے ساتھ ذہن کو لے چلیں, مگر پورا مجمع ایک بار ہاتھ کو لہرا کر اتنا زور سے سبحان اللہ کہہ دو, اتنا زور سے کہہ دو کہ ابھی سرکار اعلی حضرت روح بریلی سے آئے, اس لیے کہ یہ روح وہ روح ہے جو میلاد مصطفیٰ ہی کو تلاش کیا کرتی ہے, کہاں ہو رہی ہے, اور آنے کے بعد سیدھے خواجہ اغوث کے پاس جا کر کہے کہ آپ بغداد چھوڑیے, آپ اجمیر چھوڑیے اور چل کے دیکھیے کہ آپ کی تبلیغ میں چور ہو کر کتنے غلام ہیں جو نبی کا ذکر کر رہے سو نہیں رہے. اتنا زور سے سب لوگ ہاتھ رکھ کے دو یا رسول اللہ,
یا رسول
اللہ, یا رسول اللہ,
یا رسول اللہ.
یہاں پر بھائی ذرا موضوع سے ہٹ کر ایک بات عرض کر رہا ہوں, یہ دیکھ کر تو مجھے بڑی طبیعت خوش ہوئی کہ صاحب جب بھی یہ نعرہ لگا رہے ہیں نعرے تکبیر نعرے رسالت مسلک اعلی حضرت, جو کہتے سبحان اللہ سبحان اللہ. ہم تو سوچ رہے تھے شاید کوئی منع کرے مسلک اعلی حضرت کے لفظ پر, مگر نہیں, بڑا بڑا زوردار نعرہ لگ رہا تھا مسلک اعلی حضرت. ہم اپنی تقریر کو ادھوری سمجھتے ہیں, اگر تھوڑی دیر سرکار اعلی حضرت کے بارگاہ میں غلامی کا ثبوت نہ دے دیا جائے. اکثر میں کہتا ہوں انصاف کا جنازہ اگر نہیں نکلا ہے, آج بھی اگر انصاف ہے تو کوئی مجھے انصاف سے بتائے کہ اعلیٰ حضرت سے چڑھنے کی وجہ کیا ہو سکتی ہے. اعلیٰ حضرت نماز نہیں پڑھتے تھے اس لیے چڑھتے ہیں, اعلیٰ حضرت شراب پیتے تھے اس لیے چڑھتے ہیں, اعلیٰ حضرت خلاف شرع کام کر اس لیے چڑھتے ہیں, اعلیٰ حضرت چڑھنے کی وجہ کیا ہے. آپ کہو گے یہ سب نہیں کہا, پھر کہ آلہ حضرت نبی کے محبت میں بولتے تھے, نبی کے محبت میں سنتے تھے, نبی کے محبت میں اٹھتے بیٹھتے تھے, تو جو نبی کے محبت میں سب کام کرے اس سے چڑھنا نہیں چاہیے, اسے تو محبت کرنی چاہیے, اس سے تو عشق کرنا چاہیے. آلہ حضرت زندگی اگر یہ ہے, ارے مسلمانوں سرکار آلہ حضرت عظیم البرکت کو ہلکے میں نہ لیجیے. میں جب کانپور پہنچا تو اس وقت جوانی تھی میری, 40 سال ہو گئے ہیں اسی مدرسے میں پڑھاتے ہوئے جہاں آج بھی پڑھا رہا ہوں, اور 40 سال پہلے میں یہاں پر بحیثیت مدرس گیا تھا, آج بھی اسی مدرسے میں ہوں. جب میں نوجوانی تھی وہاں پہنچا تو کانپور میں اس وقت 3 مولانا بڑے مشہور تھے علمی دنیا میں, مفتی رفاقت حسین امین شریعت, مفتی اعظم کانپور, مفتی محبوب اشرفی رحمت اللہ علیہ, مولانا فیض الدین بہاری رحمت اللہ علیہ. مولانا فیض الدین بہاری گوشہ نشین سے ایک مسجد میں رہتے تھے, پڑھاتے نہیں تھے مگر اللہ والے تھے. میں ان سے ملنے جاتا تھا, اکثر ملنے جاتا تھا. جب ملے تو حضرت نام پوچھے, میں نام بتاتا, پوچھتے آج کیا پڑھایا تم نے, فلاں کتاب پڑھائی, وہ شرحیں بتاتے, یہ شرح دیکھو وہ شرح دیکھو, اس کے لیے یہ مطالعہ میں رکھو یہ مطالعہ, ایسی ایسی کتابوں کے نام بتاتے تھے. تو ان کتابوں کا نام بھی میں نے کبھی نہیں سنا تھا. بڑے قابل تھے مولانا فضل بہاری رحمۃ اللہ تعالی علیہ. ایک دن کہنے لگے, مولانا زندگی میں کبھی تم حج کرنے جاؤ گے, اور جب حج کرنے جانا تو اپنی بیوی کو اپنے ساتھ میں لے لینا. منا کے میدان میں جب پہنچنا تو ایک پتھر ہے, وہاں میاں بیوی لڑنے لگتے ہیں, تم لڑنا نہیں اپنے پر کنٹرول رکھنا, وہاں پر شیطان بہکاتا ہے, لڑائی ہو جاتی ہے. سن 2007 میں میں حج کرنے گیا, جب پتھر کے قریب منا میں پہنچا تو بیوی ساتھ میں تھی, میں نے کہا یہی پتھر ہے جہاں پر لڑائی ہوتی ہے. وہ کہنے لگی کس سے, کہا میاں بیوی میں, تو میری بیوی کا دماغ خراب ہو گیا. میں نے کہا فیض الدین بہاری کہتے تھے کہ لڑائی ہو جاتی ہے, اب تو میں دیکھ رہا ہوں کہ لڑائی ہو گئی ہے, آپ کا چہرہ بدل رہا ہے. ٹھیک اسی جگہ پر اعلی حضرت کے زمانے میں ہندوستان سے 2 آدمی حج کرنے گئے, میاں بیوی, اور بڈھے نے بڑھیا سے, حاجی نے حجن سے کہا اگر تم نے یہاں نماز پڑھ لی تجھے 3 طلاق. تو بڑھیا نے کہا ہندوستان میں بہت طلاق کی دھمکی دیتے تھے, اب تو ہم پڑھیں گے چاہے ہو جائے طلاق. باوضو تھی, کھڑی ہو گئی, نیت باندھ لیا, ہو گئی طلاق, پڑھ لی نماز. مکہ مدینہ کے مفتیوں نے فتویٰ دے دیا کہ طلاق مغلظہ ہو گئی. 1 ہفتہ بعد وہ بڈھا رو رہا تھا, اعلی حضرت حضرت قریب سے گزرے, بیٹھ گئے, زور سے کہہ دو سبحان اللہ, قریب سے گزرے بیٹھ گئے, کہا رو کیوں رہے ہو, کہا بیوی کو طلاق دے دی ہے, کہا کیسے طلاق دی, کہا فلاں پتھر, میں نے کہا پڑھ لو گی نماز تجھے ہو جائے گی طلاق, پڑھ لی نماز ہو گئی طلاق. فرماتے کس نے کہا طلاق ہو گئی, کہا مکہ کے مفتیوں نے, مدینہ کے مفتیوں نے, حرمین کے اماموں نے. اعلی حضرت فرماتے ہیں ہم ان سے بات کریں گے جمعہ کے دن. آپ لو یہ نہیں, جمعہ کا دن آیا, آپ نے ان علماء سے بات کیا, علماء نے کہا چونکہ انہوں نے طلاق کو معلق کیا تھا نماز پڑھنے پر, نماز پائی گئی اس لیے طلاق ہو گئی. اعلی حضرت فرماتے ہیں صحیح ہے مگر آپ نے تحقیق نہیں کیا, وہ بوڑھیا جسے طلاق ہوئی اسے آپ جانتے ہیں؟ علماء نے کہا نہیں, کہا پہلے آپ اسے بلائیے. بلائی گئی, آپ نے بوڑھیا سے کہا تم نے پڑھی نماز, کہا پڑھی نماز, کہا باوضو تھی, کہا باوضو تھی, کہا کیسے پڑھی, کہا جیسے پڑھی جاتی ہے, کہا سورہ حمد پڑھا, کہا پڑھا, کہا سورت ملائی, کہا ملائی, کہا دا پڑھ کے سناؤ. بوڑھیا نے پڑھا, اعلی حضرت سنا, سبوں نے سنا, اب اعلی حضرت فتویٰ دے رہے ہیں چونکہ اس کی قرأت درست نہیں ہے. جب قرأت درست نہ ہوئی تو نماز بھی نہ ہوئی, نماز نہ ہوئی تو طلاق بھی نہ ہوئی, طلاق بھی نہ ہوئی. جب اعلی حضرت نے فتویٰ دیا ہے وہیں پر امام احمد حنبل کا ماننے والا تھا, آگے بڑھ کر اعلی حضرت کی پیشانی چومی اور چوم کر کہا انی ارا نور اللہ من ھذا الجبین, احمد رضا تیری پیشانی پر ہم اللہ کا جلوہ دیکھ رہے ہیں.
نعرہ تکبیر, ارے سارا مجمع ذرا ایمانداری اور وفاداری کے ساتھ ہاتھ اٹھاؤ, اس لیے کہ خانقاہی ہے, درسگاہی ہے, دشمنوں کے لیے تباہی ہے. جتنے بیٹھے ہوئے ہیں محفل میں اعلی حضرت کے سب سپاہی ہیں, اس لیے ہاتھ اٹھاؤ. نعرہ تکبیر, نعرہ رسالت, غریب نواز کانفرنس, مسلک اعلی حضرت, جشن دستار حفظ و قرات, دارالعلوم غریب نواز جھلوا, حضرت مفتی شہباز انور صاحب قبلہ,
सुभान अल्लाह।
हजरत ये बात बात निकल आई, मैं यह अर्ज कर रहा था सबके बाप अल्लाह के नबी तशरीफ लाए। अब आप बहुत संजीदा हैं, अब इस संजीदे माहौल में बुखारी शरीफ की तीसरी हदीस मिन वान उसका तर्जमा सुन लीजिए जो मैंने पढ़ी है और जो मैंने समझा है। और इस तर्जमा सुनने सुनाने के बाद फिर कोई बात मैं अपनी तरफ से हदीस की रोशनी में अर्ज करने की साथ हासिल करूं, मगर इस हदीस को सुनने से पहले पूरा मजमा एक बार इतना जोर से या रसूल अल्लाह कह दो, इतना जोर से कह दो कि आप डायरेक्ट नबी मेरी आवाज सुने और सुनकर कहे अबू बकर तू भी मजाक छोड़, वहां जा जहां मेरा मिलाद हो रहा है, मेरा जश्न हो रहा है। पूरा मजमा एक आवाज में कह दो या रसूल अल्लाह,
या रसूल अल्लाह।
रसूल पाक तशरीफ लाए, उम्र शरीफ 40 साल की हो गई। बुखारी शरीफ जिल्द अव्वल की तीसरी हदीस उसका तर्जुमा कर रहा हूं। हजरत आयशा सिद्दीका कहती हैं नबी की आदत यह हो गई थी कि आप नबुवत के ऐलान से पहले गारे हेरा तशरीफ ले जाते थे। दोस्त कह दो सुभान अल्लाह। गारे हेरा कभी आपने देखा है? जो लोग हज किए, हमारे मोहतमिम साहब ने 18 मरतबा हज किया है, अल्लाह ताला और सबको हज की तौफीक अता फरमाए। गारे हेरा तशरीफ ले जाते थे सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम। गारे हेरा में 15-15 दिन 20-20 दिन अकेले रहते थे, खाना खत्म हो गया फिर घर आ गए। पहली शादी नबी की हो चुकी थी, नाम है जौजा का है तो खुदैजा। खुदैजा रज़ी अल्लाह बयान फरमाती हैं कि एक मर्तबे की बात है कि नबी गारे हेरा में थे, एक आने वाला आया, उसने आकर कहा इकरा पढ़िए। नबी जवाब देते हैं मा आना बेकारीन, मैं पढ़ने वाला नहीं। इसका तर्जुमा कुछ लोग करते हैं मैं पढ़ना नहीं जानता, ये तर्जुमा गलत है। सही तर्जुमा ये है मैं पढ़ने वाला नहीं। जब ये कहो कि मैं पढ़ना नहीं जानता तो मतलब कि मैं जाहिल हूँ, मैं कुछ नहीं जानता। जब कहोगे मा आना बेकारीन मैं पढ़ने वाला नहीं तो मतलब ये है कि तेरे कहने से पढ़ने वाला नहीं, तेरे डर से पढ़ने वाला नहीं, तेरे रोब से मरूब होकर पढ़ने वाला नहीं, तेरी वजह से पढ़ने वाला नहीं। जब मेरा दिल चाहेगा तो हम पढ़ेंगे, जब मेरा कल्ब कहेगा तो हम पढ़ेंगे। जिब्राइल ने फिर फरमाया अर्ज किया इकरा पढ़िए, सीने से लगाया दबाया, नबी पसीने पसीने हो गए। मुसलमानों और झारखंड के जिंदा दिल सुन्नी जन्नती मुसलमानों, जिब्राइल के एक पर में कितनी ताकत है। जिब्राइल अलैहिस्सलाम के जिसमें 70,000 पर है, 70 पर है, और उन 70 परों में एक पर की ताकत इतनी है जितनी ताकत तमाम फरिश्तों को अल्लाह ने अता फरमाया। ये सारी ताकतें जिब्राइल के एक पर में मौजूद है, और ऐसे पर 70 है जिब्राइल के। इन परों की ताकत का इस्तेमाल नबी के सीने पर किया, छोड़ दिया। नबी ने कहा जिब्राइल तेरे डर से मैं पढ़ने वाला नहीं, मैं नहीं पढ़ूंगा। तो जिब्राइल ने आगे कहा इकरा बिस्म रब्बिकल लजी खलक, सरकार मेरी वजह से नहीं बल्कि रब के नाम से पढ़िए, रब के नाम से पढ़िए, रब का रब को राजी करने के लिए पढ़िए। तो मुस्तफा फरमाते हैं कि जब मैंने रब का नाम सुना तो पढ़ना शुरू कर दिया, पढ़ने लग गया। कितना पढ़ा? एक आयत, दो आयत, तीन आयत, जी नहीं पूरी सूरत की तिलावत कर दी। मैं अब ये कहना चाहूंगा जो लोग ये कहते हैं कि जिब्राइल जितना पढ़ाते थे नबी उतना ही पढ़ते थे, तो जिब्राइल ने तो सिर्फ इकरा बिस्मे रब्बिकल लजी खलक कहा, इसके आगे कोई रवायत नहीं मिलती। नबी फरमाते हैं आगे की आयत मैंने खुद से पढ़ा, मैंने कहा हुजूर ये पढ़ना आपने कब सीखा, ये पढ़ना कब से आया, किसने पढ़ाया, कहाँ पढ़ा? तो नबी जवाब देंगे जब कोई ना था खुदा था, मेरा नूर था, उसी वक्त मेरे खुदा ने पूरा कुरान मुझे पढ़ा दिया था।
हाय 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 हाय, वाह 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 वाह, सुभान।
नबी कुरान की आयतों को लेकर घर तशरीफ लाए, है तो खुदेजा से फरमाते हैं जम्मिलूनी मुझे कंबल उड़ाओ, मेरा बदन कांप रहा है। कंबल उड़ा दिया है खुदेजा ने, नबी की बीवी हम सब की मां है। सरकार दो चार मिनट लेटे रहे, सुकून हुआ, उठकर बैठ गए। फरमाया खुदेजा मेरे करीब आओ। खुदेजा को बुलाया, बैठा लिया। कहा खुदेजा मैं गारे हिरा पहले भी जाता था, आज जब गया तो एक ने आकर मुझको पकड़ लिया और कहा पढ़ो, तो मैंने कहा नहीं पढ़ूंगा। फिर उसने दबाया, कहा पढ़ो, मैंने कहा नहीं पढ़ूंगा। तीसरी बार उसने रब का नाम लिया तो मैंने पढ़ना शुरू कर दिया। खुदेजा जब से मेरा बदन कांप रहा है, मेरा दिल कांप रहा है, मुझे घबराहट हो रही है, कहीं कोई मसला तो नहीं आने वाला, कोई बला तो नहीं आने वाली। हदीस का अल्फाज यही है, कोई मुसीबत तो नहीं आने वाली। खुदेजा बैठी थी, खड़ी हो गई और खड़ी होकर कहा कल्ला वल्लाह ला युहलिक अल्लाह अबदा, खुदा की कसम अल्लाह आपको जलील नहीं करेगा। मैं देखती हूँ कि ये कदम इतने मुबारक है कि जहाँ चला जाता है मुसीबतें दूर हो जाती हैं, बलाएं दूर।
वाह 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 वाह,
जिसके कदम में इतनी बरकत हो उसके लिए जिल्लत। नबी ने जो इतना सुना तो मुस्कुराने लग गए, जो उसका तो सुभान अल्लाह। अब आप जरा दिमाग पर जोर दीजिए और दिमाग पर जोर देकर मेरे सवाल का जवाब दीजिए। अगर नबी को घबराहट थी वाकई, तो बीवी के कहने से घबराहट दूर हो गई, बीवी के समझाने से दूर हो गई? अगर वाकई नबी डर रहे थे, जैसा कि बाद लोग कहते हैं कि नबी को यही नहीं मालूम कि जिब्राइल थे, वो नबी को तो डर लग रहा है, तो मैं कहता हूं अगर वाकई ये डर है जैसा कि हम आप डरते हैं, तो बीवी के कहने से डर इतना जल्दी खत्म हो गया, मुस्कुराने लग गए। मैंने कहा हुजूर पहले तो डर रहे थे, अब मुस्कुरा रहे हैं, क्या वजह है? तो नबी जवाब देंगे, नादान मैं डर नहीं रहा था, बीवी को आजमा रहा था, देख रहा था, ये मुझे शौहर ही मानती है या बेमिसाल नबी भी मानती है, बेमिसाल रसूल।
हाय हाय हाय, नारे तकबीर, नारे रिसालत, जिंदाबाद जिंदाबाद, सुभान अल्लाह सुभान अल्लाह।
मैंने आजमा लिया और मैंने बता दिया कि इस रोए जमीन पर तन्हा मेरी जात है जिसकी तारीफ बीवी कर रही है, वरना बीवी किसी की तारीफ नहीं।
क्या बात है, आए हाय हाय, अरे वाह वाह वाह, और अल्लामा, अरे वाह वाह वाह,
और अल्लामा अब्दुल हक मुहद्दिस देहलवी की जबान में, आइए जरा एक शरह याद आ रही है दो मिनट की, मगर इस शरह को सुनने से पहले एक बार सब मिलकर दुआ कर लो कि परवरदिगार फूलों की खुशबू तक के लिए इस इदारे की तरक्की के गैब से सामान पैदा फरमा दे। जोश कर दीजिए, आमीन, जोश 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 कहिए, आमीन
आमीन आमीन।
अल्हम्दुलिल्लाह, यानी मैं उनका नाम नहीं ले रहा हूँ, जो लोग ये कहते हैं आप समझ रहे होंगे कौन लोग ये कहते हैं, मैं नाम नहीं ले रहा हूँ, बाल लोग नाम लेते हैं। हम कहते हैं कि मिंबर पर नाम लेकर मिंबर को खराब ना करो, इतना ही कह दो काफी है, इशारा ही काफी है। ये लोग कहते हैं नबी डर रहे थे, अरे अल्लामा अब्दुल हक मुहद्दिस देहलवी फरमाते हैं इसमें उम्मत की तालीम है, जोश करो सुभान अल्लाह। और तालीम क्या है, अब आप देखें नबी गारे हिरा में थे, वहां एक गम आपको लाहिक हुआ, घर आए, बीवी को बताया, बीवी ने कुछ कहा, गम दूर हो गया। अब अल्लामा लिखते हैं इसमें तालीम यह है कि जितने शौहर हैं वो जब घर से बाहर जाएं और कोई गम उसे लाहिक हो जाए तो घर आने के बाद पहले बीवी को बतावे, और बीवी को पर फर्ज है कि ऐसी बोली बोले कि शौहर का गम दूर हो जाए, शौहर का गम खत्म हो जाए।
बात है, क्या पैगाम है, सुभान अल्लाह।
आज जो है तलाक इसलिए होती है कि हम घर के बाहर हैं, कोई मुसीबत आ गई, अब मुंह बना के घर में आ गए, आकर सो गए। अब बीवी 12 घंटे इंतजार कर रही थी, उसने देखा आया, न खैरियत पूछी न खाना, सो गए। अब वो भी जलाल में, अब उसने जलाल में कुछ कहा तो आप भी जलाल में, दोनों जलाल में आए, मारा पीटी हुई और उसके बाद तलाक की नौबत आ गई। नबी फरमाते हैं पहले गम को बताओ, और अच्छी बीवी वो है जो ऐसी बोली बोले कि शौहर की मुसीबत दूर हो जाए, जैसा खदीजा ने कहा। और अगर बोली से दूर ना हो तो इसी हदीस के आगे ये है कि खुदैजा नबी को पकड़ के ले गई बगल के मकान में, वरका बिन नौफिल के मकान में। वरका बिन नौफिल ये सितारों का इल्म जानते थे, اور غیب کی خبریں دیتے تھے، مکہ ان پر بھروسہ کرتا تھا۔ ان کے پاس لائیں، کہا ورقہ ان کی بات سنیے کیا کہہ رہے ہیں۔ ورقہ نے کیا ہوا، نبی نے ساری بات بتائی۔ ورقہ نابینا تھے، کھڑے ہو گئے اور کھڑے ہو کر کہا، مصطفیٰ جو باتیں آپ بول رہے ہو اگر درست ہے تو وہ دن دور نہیں جب پوری دنیا میں تمہارا کلمہ پڑھا جائے گا، پوری دنیا میں تمہارا کلمہ پڑھا جائے گا۔
ہائے ہائے ہائے،
کاش میری آنکھیں ہوتی میں اس نبی کو دیکھتا جو نبیوں کا امام بن کر تشریف لایا، کاش میرے بازو میں طاقت ہوتی میں ان کی مدد کرتا، کاش میں جوان ہوتا تیری مدد کرتا اس وقت جب تیرے گھر والے تجھے گھر سے باہر کر دیں گے۔ یہ سب بخاری کا الفاظ ہیں۔ نبی نے فرمایا، اب مخرجیہ ہوں، کیا میرے گھر والے مجھے گھر سے باہر کر دیں گے؟ آپ نے کہا جی، کہا یہ کیوں کریں گے؟ کہا ہر نبی کے ساتھ ہوا تمہارے ساتھ بھی یہ ہوگا۔ فتل وحی، پھر وحی رک گئی اور ٹھہر گئی، اور پھر ورقہ کا بھی انتقال ہو گیا۔ کچھ دن کے بعد خدیجہ کا بھی انتقال ہو گیا۔ مسلمانوں، یہ وہ زمانہ ہے، بالکل میں حدیث کی روشنی میں عرض کر رہا ہوں، پھر کچھ نہیں بول رہا ہوں۔ یہ وہ زمانہ تھا جو نبی کے غم کا یہ عالم تھا۔ میں وہ الفاظ نہیں کہنا چاہتا جو حدیثوں میں ہے کہ نبی نے غم کا اظہار کس انداز میں کیا ہے۔ نہ تو وہی آ رہی ہے، وہی رک گئی، نہ تو ورقہ رہے، نہ خدیجہ رہی۔ غم کا سال نبی نے اس سال کو کہا ہے، اور کچھ دنوں کے بعد اللہ، یہی وہ دن ہے کہ جن دنوں میں دشمنوں نے نبی کو اور پریشان کیا۔ ایک عورت آ گئی، اس نے آ کر کہا، مصطفیٰ میں نے سنا ہے جو شیطان تیرے پاس وحی لے کر آتا تھا آج کل نہیں آ رہا، وہ جبریل کو اس نے کہا، تیرا خدا تجھے چھوڑ دیا ہے۔ نبی کا غم اور بڑھا، مصطفیٰ اسی غم میں ڈوبے تھے کہ ایک دن جبرائیل والضحا واللیل اذا سجا لے کر اترے اور اتر کر کہا، اللہ نے مصطفیٰ میرے محبوب میں نے چھوڑا نہیں ہے، آپ کے چہرے کی قسم، آپ کے زلفوں کی قسم، آپ کی آنکھوں کی قسم، آپ کے رخسار کی قسم، آپ کے بالوں کی قسم، آپ کے اداؤں کی قسم، آپ کے غم کی قسم، میں نے چھوڑا نہیں ہے۔ مرتبہ آپ کا اور بڑھا دیا ہے، رتبہ اور آپ کا میں نے بڑھا دیا ہے۔ جب یہ آیت کریمہ اتری، مصطفیٰ جانے عالم کی دنیا، پھر خوشیوں کی دنیا تھی، پھر وہی آتی رہی، اتنی آئی اب نہ رکی۔ جب مصطفیٰ ہے جہاں ہے، وہی آتی ہے۔ اے لوگو، قربان جا رسول اللہ کے اس شان پر، پورا مجمع شان کو سننے سے پہلے اتنا زور سے سبحان اللہ کہہ دو، اتنا زور سے یا رسول اللہ کہہ دو کہ جبرائیل بھی رشک کرے، کاش میں بھی میلاد مصطفیٰ میں ہوتا تو مصطفیٰ کی یہ شان میں بھی بیان کرتا۔
یا رسول اللہ،
یا رسول اللہ،
واہ 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 واہ۔
میں یہ ذکر رہا تھا، بتا رہا تھا کہ وہی آنے لگی اور مسلسل وہی آتی رہی۔ وہی کہاں آتی تھی؟ قرآن کہاں آتا تھا؟ جہاں نبی ہوتے تھے۔ آپ مکہ کو بہت اچھا سمجھتے ہیں، بے شک ہے، مگر قرآن مکہ میں نہیں آتا، جہاں نبی ہوتے ہیں وہاں آتا ہے۔ مدینے میں ہے تو مدینے میں آتا ہے، مکہ میں ہے تو مکہ میں آتا ہے، نہ مکہ میں ہے نہ مدینے میں، مسجد میں ہے تو وہاں آتا ہے، نہ مسجد میں ہے نہ مدرسے میں، نہ مکہ میں نہ مدینے میں۔ اگر لڑائی کے میدان میں ہے تو قرآن وہاں آتا ہے۔ خدا بتا یہ رہا ہے کہ ہم کسی زمین کی اتنی قدر نہیں کرتے جتنا کہ ہم اپنے مصطفیٰ کے قدموں کی قدر کرتے ہیں، مصطفیٰ کے ہونے کی قدر کرتے ہیں۔ اس کا تو کوئی انکار نہیں کر پائے گا۔ پورا قرآن آیا، الحمدللہ الف سے لے کر والناس کے سین تک، آج یہ قرآن ایک حافظ کے سینے میں موجود ہے۔ آج وہ حافظ کہ جو چھ کی شکل میں آپ کے سامنے بس تشریف لانے والے ہیں، اور ان کے سر پر دستار آپ دیکھو گے۔ اے مسلمانوں، ذرا غور کیجئے، یہ قرآن جب اترتا تھا تو نبی کا کیا حال ہوتا تھا؟ اللہ کے نبی بس یہ چاہتے تھے کہ دو مل جائیں تو ہم قرآن سنا دیں، دس مل جائیں تو قرآن سنا دیں، سو ملے تو قرآن سنا دیں، बाजार जा रहे मुस्तफा कुरान सुनाने के लिए, लोगों को बुला रहे मुस्तफा कुरान सुनाने के लिए, लोगों को जमा कर रहे मुस्तफा कुरान सुनाने के लिए, लोग सुनना नहीं चाहते हैं मगर नबी सुना रहे हैं। याद रखो कुरान पढ़ाना ये रब की सुन्नत है और कुरान सुनना ये जिब्राइल की सुन्नत है और कुरान पढ़ना ये खुद मेरे मुस्तफा की सुन्नत है, रसूल पाक की सुन्नत है।
वाह बात है, वाह वाह वाह।
अरब एक मेला लगाता था साल में एक बार, उस मेले का मिजाज ये था जिसे बाजारे ओकास कहते हैं, सूके ओकास कहते हैं, तारीख अरब में मशहूर है ये बाजार, ओकास का बाजार नबी के जमाने में लगता था। इस बाजार में हर फनकार जमा होते थे, तलवार वाले, घोड़ सवार, पहलवान, जबान वाले, फसाहत वाले, और जिसकी जबान अच्छी होती उसका कलाम काबा गिला पर लटका दिया जाता था। इस बाजार का इंतजार मेरे मुस्तफा को था और एक साल से मेरे मुस्तफा को इस बाजार का इंतजार था, कब वो बाजार लगेगा कि उस बाजार में जाकर हम कुरान सुनाएंगे। बाजार लगने का ऐलान हो गया, बाजार लग गया, बाजार में हम तमाम फनकारों को छोड़ रहे हैं, सिर्फ वो फनकार जिसके आगे अरब झुक रहा था, अरब जिसका सजदा कर रहा था, अरब जिसके आगे हाथ बांधे खड़ा रहता था, अरब जो अपने आप को अरबी कहता है वो भी उनके आगे सर झुकाता था, हम उस जमात का नाम ले रहे हैं। ये जमात शायरों की है, ये जमात अहले कलाम की है, ये जमात अहले जबान की है, ये फसीह लोग बली लोग हैं, ये शोरा हैं, इनके आगे अरब के उमरा झुकते थे, अरब के बादशाह झुकते थे, इन शोरा को नाम लीजिए। बाजार लग गया, सारे शायर जमा हो गए, इब्नुल कैस, फारियाबी, नाबगा, जुहैर, हसान बिन साबित, सबके कलाम सुने गए। हजरत इब्नुल कैस का कलाम सबसे अच्छा था, इस कलाम को काबा गला पर लटका दो, बादशाह का ऐलान हो गया, अमीर का ऐलान हो गया, ताजे शायरी सोने का ये बनाया गया था, इब्नुल कैस के सर पर रखा जाने वाला था और करीब था कि ताज रख दिया जाता। ताज रखे जाने से पहले मुस्तफा पहुंच गए, जोश कह दो सुभान अल्लाह,
सुभान
पूरा मजमा, पूरा मजमा,
क्या बात है, क्या बात है, सुभान सुभान अल्लाह, सुभान
पाक ने कहा क्या हुआ, कहा इब्नुल कैस का कलाम सबसे अच्छा है, कहा कौन सा कलाम इसने कहा है, कहा ये कलाम है, रसूल कहते हैं एक कलाम लेकर मैं भी आया हूँ, मेरा कलाम सुन लो उसके बाद फैसला करना। अरब वालों ने कहा मुस्तफा आप क्या जाने कलाम, आप क्या जाने बोली, आप क्या जाने जबान, आप क्या जाने फजाहत बलागत, ये टाइम को लॉस न कीजिए, आपने मदरसा नहीं देखा, स्कूल नहीं देखा, आपकी जबान में इतनी फसाद कहाँ से आ जाएगी। इब्नुल कैस का कलाम काबा किला पर लटकाया जाएगा, ताजे शायरी इब्नुल कैस के सर पर रखा जाएगा, ये फैसला हो चुका है। मुस्तफा खड़े हो गए, रसूल पाक ने फरमाया ए अरब के लोगों इंसाफ का खून मत करो, इस बाजार में सबको बोलने का हक है, मुझे भी बोलने का हक दिया जाए, मेरी बोली सुन लो उसके बाद फैसला करना। इब्नुल कैस को ये अच्छा नहीं लगा, उसने जल्दी से कहा मुस्तफा जो बोलना जल्दी बोलिए, टाइम को लॉस मत कीजिए, टाइम को खराब मत कीजिए, मेरा कलाम सुन लिया फिर अपनी बात कीजिए। रसूलुल्लाह खड़े हो गए और रसूल ने खड़े होकर औजु बिल्लाह पढ़ा, बिस्मिल्लाह पढ़ा, बिस्मिल्लाह की तिलावत के बाद नबी ने कहा इन्ना आतैना कल कौसर फसल लिली रब्बी का बनहर इन्ना शानिया का हुवल अब्तर। इब्नुल कैस ने जो सुना तो आंखें फाड़ कर रसूल को देखने लगा, हसान ये भी देखने लगे, नाबगा जुहैर सब देखने लग गए और सब ने एक जबान में कहा कौन सी बात कही आपने, जब फिर से कहिए। रसूल ने फिर कहा इन्ना आतैना कल कौसर फसल लिली रब्बी का बन इन निशान कहो लबतर। ये चारों शायर जैसे जादू कर दिया गया, कोई जवाब नहीं था, तक तक ही बांध कर रसूलुल्लाह को देखने लगे और फिर एक बार कहा फिर से पढ़िए। नबी ने फिर से पढ़ा, जब तेबारा नबी ने पढ़ा तो चारों शायरों ने कहा हम माने न माने कलाम का तेवर बता रहा है कि ये इंसान का हो ही नहीं सकता, ये किसी रब का इरादा।
नारे तकबीर, पूरा मजमा जरा हाथ उठाओ, इतनी कामयाब गुफ्तगू हो रही है। नारे रिसालत, गरीब नवाज कॉन्फ्रेंस, जश्न दस्तारे हुफाज, हजरत मुफ्ती शहबाज अनवर कानपुरी, उलमाए अहले सुन्नत, जिंदाबाद,
नबी पाक
जिंदाबाद।
अब वो प्रोग्राम पहले का खत्म हो गया कि ताज इसके सर पर रखा जाएगा, अरब के लोगों ने कहा मुस्तफा हम आपके सर पर ताज रख देंगे। अब काबे के गिलाफ पर कैस का शेर नहीं, खुदा के घर में खुदा का कलाम लटकाया जाएगा, खुदा की आयत लटकाई जाएगी। इससे बढ़कर किसी का कलाम नहीं, इससे अच्छा किसी का कलाम नहीं, इससे अच्छी बोली किसी की मुंह में नहीं। मुस्तफा यही बोली अब काबे खिलाफ पलटकाई जाएगी और आज के बाद हम इनके आगे नहीं झुकेंगे, आपके आगे झुकेंगे। नबी ने कहा ए अरब के लोगों मेरे आगे मत झुको, उस खुदा के आगे झुक जाओ जिसने मुझे कुरान देकर भेजा है।
हाय हाय नबी ऐ सुभान अल्लाह जिंदाबाद जिंदाबाद
अल्लाह के नबी। वहां के उमरा ने कहा शायरों से तुम तो बहुत बड़े शायर हो, इसका जवाब क्यों नहीं दे रहे हो? इन्ना आतैना का जवाब, कल कौसर का जवाब। जरा गौर कीजिए, ये अरब में रहते थे, इन्ना अरबी लफ्ज है, आतैना अरबी लफ्ज है, फसल ले रब्बी अरबी लफ्ज है, और ये अरब के शायर थे और इस अरबी लफ्ज का जवाब वो नहीं दे पा रहे थे। वो बोली बोल रहे थे मगर इसका जवाब वो नहीं दे पा रहे थे। नबी ने कहा ए इब्न कैस अगर जवाब नहीं दे पाते हो, ऐसा कलाम नहीं बोल पाओगे तो मान लो खुदा का कलाम है। कहा नहीं ये नहीं मानेंगे। कहा तो फिर जवाब दो। कहा मेरे ऊपर जादू कर दिया गया है, दिमाग ही काम नहीं कर रहा है, भेजा नहीं काम कर रहा है, इल्म छीन लिया गया है, मेरे ऊपर जादू कर दिया गया है। नबी ने कहा चलो अभी जादू है तेरे कहने मुताबिक तो हम तुम्हें टाइम देते हैं। कितना टाइम लोगे जवाब देने के लिए? कहा 6 महीने का। दोस्त कहो सुभान अल्लाह, यानी देखे अरबी बोल रहे हैं, अरबी की बुनियाद पर अपना आगे झुका रहे कौम को, और इन्ना का जवाब देने के लिए 6 महीने का टाइम मांग रहे हैं। इस आयत का जवाब, सूरत का जवाब देने के लिए 6 महीने का टाइम मांग रहे। नबी ने कहा सुन इब्न कैस ये तो सूरत बहुत बड़ी है, एक लफ्ज दे रहा हूं इसका जवाब दे देना। काफ नून अलीफ लाम मीम अलीफ लाम रा काफ हा या इंसान हामीम तासीन। ए इब्न कैस 6 महीने नहीं 1 साल का टाइम देता हूँ उस आयत का, नहीं इसका जवाब दे देना। तारीख गवाह है, साल खत्म हुआ फिर बाजार लगा, नबी फिर पहुंचे, नबी ने कहा कलाम बात सुनाना, पहले काफ का जवाब दो, नू का जवाब दो, अलिफ लाम मीम का जवाब दो। इन तमाम शायरों ने कहा मुस्तफा हम गर्दन काट दे, गर्दन कटवा ले, मर जाए, मार दे, ये तो मुमकिन है मगर कलाम का जवाब देना मुमकिन नहीं।
हम हाय 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 जिंदाबाद जिंदाबाद वाह 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 वाह
कलाम का जवाब
क्या बात
से ना हो पाया।
जरा बोल माए कराम हाथ उठा के लेकर पूरा मजमा, जरा नारे तकबीर उलमाए कराम इस्तकबाल करें, नारे रिसालत मुफ्ती शहबाज अनवर साहब किबला मदरसा गरीब नवाज छलुआ अलहाज शरफुद्दीन साहब किबला।
कुरान ने पहले ही कहा था अल्लाह ने वही फैलम तफालू वलन तफालू, अगर ये जवाब देना भी चाहेंगे तो मुस्तफा जवाब नहीं दे पाएंगे। कुरान ने पहले कहा था ए मुस्तफा जाने मेरे हबीब आप इससे भी बढ़कर आगे बढ़कर ऐलान कर दीजिए, कुल ला इन इस्तमात इंस वल जिन अला अन यातु बिमिस्ल हाज़ल कुरान ला यातून बिमिस्लि वलो काना बाज़ुहुम लिबाज़िन ज़हीरा। ये तो सिर्फ अरब के शोरा है, अगर पूरी दुनिया का इंसान जिन्नात जमा हो जाए और अरब के किसी कुरान के किसी एक लफ्ज का ये सब मिलकर जवाब देना चाहे तो ये मिट जाएंगे मगर कुरान का जवाब नहीं दे पाएंगे। ऐ मुसलमानों अब मैं अकीदे की बोली बोलूं, ना तो कुरान का जवाब मुमकिन है ना साहिब कुरान मुस्तफा का जवाब मुमकिन
है।
कुरान भी बेमिसाल है, मुस्तफा भी बेमिसाल है, बेमिसाल नबी तुम्हें मिला, बेमिसाल कुरान तुम्हें मिला। ए लोगों अगर तुम चाहते हो हम बेमिसाल बने, इस कुरान को सीने से लगाओ, नबी का दामन मजबूती से थाम लो, ये कुरान तुम्हें हर जगह मदद करेगा, हर मुसीबत से तुम्हें बचाएगा। बस आइए बात को हम समेट दें और आपकी दुआओं के साथ बस रुसत हो जाए और नाज़िम इजलास जो एक नौजवान है और बेहतरीन निजामत की सलाहियत और खूबी अपने अंदर पाते हैं और मैं महसूस कर रहा हूँ, दुआ है कि अल्लाह ताला इस मजमे में जितने लोग तशरीफ लाए हैं हमारे सरपरस्त हाजी शरफुद्दीन साहब, इन्होंने कितने हज किए हैं? 18। क्यों ना करें? जब तड़पता है दिल तो मुस्तफा की बारगाह में जाते हैं, जो रहते हैं तो यहाँ मुस्तफा ही वाला काम करते हैं, उन्हीं के मिशन को आगे बढ़ाने में लगे हुए हैं। ये उम्र देखिए, खुशी देखिए, और उन्हीं के साहबजादे अमीन साहब हैं। आप तमाम हजरात से गुजारिश है, खुदारा आपस में कोई फितना फसाद इख्तलाफ न पैदा करना, एक को अपना रहनुमा मान लो, इसी के सपर्दगी में कदम आगे बढ़ाओ। आओ फिर ऐसा करोगे तो आज तुम्हारा जैसे नाम हो रहा है, कल भी तुम्हारा नाम होगा। चलते चलते वक्त बस ये दुआ कर दें कि अल्लाह जितने हाजरीन हैं सब में इत्तेहाद इत्तेफाक की बरकत अता फरमा दे। जिन लोगों ने इस मदरसे के लिए जमीन वक्फ किया, आज जिन्होंने खरीद के हमारे सरपस्त खरीद के बनाया, जिस अंदाज में बना है, शानदार मदरसा है, शानदार तलबा है, शानदार असातिज़ा है। कसम खुदा की, एक मदरसा मैं भी चलाता हूँ, वो मामूली मदरसा नहीं है, 300 साल का पुराना इदारा है, जिस मदरसे में अकाबरीन उलमा अहले सुन्नत रह चुके हैं। हम उनका नाम इस वक्त नहीं लेना चाहते, बड़े बड़े उलमा अहले सुन्नत वहाँ रह चुके हैं उस मदरसे में। मैं आज 35 साल से सदर मुदरिस की हैसियत से खिदमत अंजाम दे रहा हूँ, मगर मैं ये कहने को हक बजानिब हूँ कि मेरे मदरसे के भी तलबा इतने मुअद्दब नहीं हैं, वहाँ के भी असातिज़ा इतनी खिदमत का मिजाज नहीं रखते हैं जितनी की खिदमत का मिजाज यहाँ के असातिज़ा के अंदर मैंने देखा, जितना एहतराम और अदब यहाँ के तलबा के अंदर मैंने देखा। तलबा तो तलबा है, असातिज़ा असातिज़ा है, जो इस मदरसे की जान है, रूह है, कल्ब है, धड़कन है, रीढ़ की हड्डी है, मौला मुइनुद्दीन, जो अखलाक और अखलास इनके अंदर मैंने पाया। दिल ने कहा अगर हर मदरसे का मोहतमिम ऐसा ही हो जाए तो हर दीवार से आवाज निकलेगी, हम नबी के गुलाम हैं, हम नबी के आशिक हैं, हम नबी के चाहने वाले हैं। दुआ है अल्लाह ताला इन्हें नजर बस से महफूज रखे। एक अच्छा माहौल मैंने पाया है, चंद घंटे यहाँ गुजार करके जो मैंने देखा है उस हकीकत में इजहार कर रहा हूँ। मैं ये अर्ज कर रहा था और मैं ये बता रहा था मुसलमानों कि आपके अंदर ये इत्तेहाद और ये इत्तेफाक हमेशा मौजूद रहे। कुरान पढ़िए, कुरान पढ़ाइए, इंशाअल्लाह ताला खलीबे सरकार तादुशरिया जो इस वक्त किसी को अच्छा लगे तो ठीक है, ना अच्छा लगे तो मैं अपनी बात को वापस ले जाऊंगा। ऐसा पीर जो जन्नत में ले जाए वो एक है जिसे दुनिया ताजुशरिया कहती है। जो रहता बरेली में है यहाँ के मुरीद की आवाज को सुन लेता है। और हमारे हजरत कह रहे हैं वो आका सुना दीजिए, जैसे एक बार और दुआ कर लीजिए, अल्लाह हमारे हाजी शरफुद्दीन साहब, अल्लाह करे उनके दिल में मेरी मोहब्बत पैदा हो जाए, फिर से बुला ले हमको, वो बहुत गौर से देख रहे हैं। चांद की चांदनी तक अल्लाह उनको उम्र में बरकत अता फरमाए। जोर से कहिए। अरे साहब ये उम्र देखिए, ये कमजोरी देखिए, जोब देखिए, और मुझको देखने के बाद उनकी ये खुशी देखिए कि मुझसे रास्ते मिल गए। कहने लगे आप क्या क्या पसंद करते हैं, खाने में क्या लेंगे और क्या आपकी आदत खाने पीने की है। मैं तो उसी वक्त सोचने लग गया ये उम्र और मेहमान नवाजी का ये आलम, अल्लाह ताला इनके उम्र में बेपनाह बरकतियां अता फरमाए। हमारे हजरत बेहतरीन शायर हैं, अभी कानपुर में मसले जलसा हुआ दसाबंदी का, मैंने इनको दावत दी थी और तशरीफ ले गए थे, हमें मियां ऐसा पढ़ा है कि पूरा कानपुर आज भी झूम रहा है। सुभान अल्लाह सुभान, यही जो ये बैठे हैं आज भी झूम रहा है, वरना मेरे मदरसे के जलसे में शायर नहीं होते हैं। अब वहाँ के लोग शोरा को नहीं सुनते, इसमें अपने मदरसे की बात कर रहा हूँ, तकरीर वहाँ चलती है। इनको मैंने डरते डरते बुला लिया था कि कमेटी नजर नहीं देगी तो हम अपनी जैसी दे देंगे, और इन्होंने ऐसा पढ़ा कमेटी वाले कह रहे मौलाना इनको हमेशा के लिए तय कर लीजिए, हमेशा वे इसी जलसे में। अल्लाह ने कुछ पढ़ने में मकबूलियत बख्शी है, हाँ है कुछ इनके अंदर, कुछ अमल करते होते होंगे शायद, है इनके अंदर, अल्लाह इन नजर बस से बचाए। हाँ तो सुन लीजिए, बस चलता हूं। सरकार तादुशरिया हमारे पीरजादे हैं, जोश को सुबहान अल्लाह, जोश कहिए, जोश पूरा मन में कहिए, जोश को हमें जोश से कहो मजल के सुबहान अल्लाह, तब तो मौलाना शरफुद्दीन कहेंगे हमारे दिल की वसत देखो, मदरसा मेरा है, तारीफ किसी और की हो रही है। یہ ہے اخلاص. تو میں یہ کر رہا تھا, یہ کہنے بول دیجئے, ہمارا رشتہ ہے خانقاہ کالپی شریف سے, کالپی شریف کی خانقاہ قادیہ سلسلے کی بہت مضبوط خانقاہ ہے. خانقاہ کالپی سے سلسلہ آیا مارہرہ, مارہرہ سے آیا بریلی, بریلی سے پھیلا پوری دنیا میں. کالپی شریف میں جو خانقاہ ہے اس سے میرا رشتہ ہے, دنیاوی بھی, دینی بھی, جسمانی بھی, روحانی بھی. اب میں یہ کہہ رہا تھا کہ اسی خانقاہ کالپی شریف میں ایک بار تین سال چار سال پہلے جلسہ ہوا, میں اس میں موجود تھا. تاجد شریعہ بلائے گئے, میرا نواسا ہے سید افضل حسین جو سید غیاث الدین کا بیٹا ہے, میرا نواسا ہے غیاث الدین جو جانشی ہے وہ میرا داماد ہے. ان کی بسم اللہ خانی تھی, ازہری میاں بسم اللہ خانی علی بے کرانے کے لیے, پڑھانے کے لیے, شروع کرانے کے لیے تشریف لائے تھے. وہاں پر میں نے تقریر کیا تھا ان کی موجودگی میں, بہت مجمع تھا. اور اس تقریر میں جو میں نے کہا تھا وہ یہ ہے کہ بانگر مو ایک قصبہ ہے, اس قصبے میں ایک مرتبہ جلسہ ہوا. میں گیا صدر اجلاس سے, میں نے پوچھا پارسل کون آیا تھا, تو انہوں نے کہا ازہری میاں. تو میں نے کہا وہ کہاں آ جائیں گے دیہات میں, اناؤ ڈسٹرکٹ میں ہی ہے, میں وہ کہاں آ جائیں, کہہ رہے آئے تھے پورے گاؤں سے پوچھئے. میں نے کہا کیسے آ گئے تھے, کہا میں بیلی گیا ان کو لے آئے دو چار گاڑی. اب جب وہ آئے تو وہ یہ بتا رہے تھے کہ جب لے کے ہم لوگ لوٹے تو حضرت ازہری میاں نے کہا کہ مجھے استنجا لگائے, راستے میں گاڑی روک دو پانی اگر نظر آئے. گاڑی آگے بڑھی, روکی گئی, آپ نے کہا نہیں اور آگے چلو, پھر روکی گئی اور آگے چلو. 50 کلومیٹر گاڑی آگے بڑھ گئی اور 50 کلومیٹر کے بعد پھر ازہری میاں نے کہا گاڑی کو اس گاؤں میں اتارو. گاڑی اتار دی گئی, ازہری میاں خود راستہ بتا رہے ہیں ادھر چلو ادھر چلو. چلتے چلاتے ہوئے ایک دروازے پر روکی گاڑی, کہا روک دو, روکی گئی. اور اس کے بعد کہا آواز دو, یہ مسلمان کا گھر ہے, آواز دی گئی, کہا پانی رکھ دو, حضرت تشریف لے جائیں گے. حضرت تشریف لے گئے. ایک ضعیفہ تھی, 60 سال کی بڑھیا, نہ بچے تھے, نہ شوہر تھا, نہ تیماردار تھا, نہ کوئی دیکھنے بھالنے والا تھا. وہ باہر نکلی, اس نے کہا یہ مولانا کون ہے, کہا تاجد شریعہ ازہری میاں, کہا ان کے پیچھے یہ کون چلے, کہا سب بریلی کے لوگ ہیں. تو وہ ضعیفہ سوچتی رہی اور ایک بار اسے چیخ کر کہا کیا میرا پیر آج میرے گھر آ گیا ہے. یہی تاجد شریعہ ہے. ارے 20 سال پہلے میں مرید ہوئی تھی اور 20 سال سے میں سوچتی تھی ایک بار اور دیکھ لوں, مگر میری غربت مجھے جا نہیں دی بریلی, اور افلاس سے میں جا نہیں پاتی تھی, مگر ڈیلی رات کو یاد کرتی تھی کاش ایک بار پیر کا چہرہ دیکھ لوں. کیا میرا پیر آج میرے گھر آ گیا. اب مارے خوشی کے وہ چیخنے لگ گئی. ازہری میاں باہر نکلے, وضو کیا, گاڑی پہ بیٹھے تو ضعیفہ رو کر کہا سرکار ایک چائے قبول کر لیجئے اپنی مریدہ کی, گھر کی, غریب کے گھر کی. تو ازہری میاں نے کہا میں چائے پینے نہیں آیا ہوں, تیرے خواب کی تعبیر بند کر کے آیا ہوں. اب آج کے بعد تم مجھے یاد نہ کرنا, اب ہم قیامت کے دن ملیں گے اس حال میں کہ جنت نہیں جاؤں گا جب تک کہ تم جیسے لوگ اپنے ساتھ میں
نہیں. ہائے ہائے ہائے, نعرہ تکبیر, نعرہ رسالت, بستی بستی, کریا کریا, عشق محبت عشق محبت.
یہ 5 منٹ کی تقریر انٹرنیٹ پر ڈال دی ہے اسد میاں نے, آپ جہاں بھی چاہے اسے دیکھ سکتے ہیں میرے حوالے سے. اور آج بھی انٹرنیٹ پر پڑی ہوئی تقریر اب پوری دنیا اسے دیکھ رہی ہے. میں آج یہ کہتا ہوں اپنی جماعت کے جتنے پیر ہیں ہم سب کا احترام کرتے ہیں, مگر کسی کو اپنا پیر بنا لو, چاہے قادری ہو, چشتی ہو, نقشبندی ہو, سہروردی ہو, شرط یہ ہے کہ اس کے دل میں مصطفیٰ کی محبت ہو, مصطفیٰ کا عشق ہو, اپنا نام و نمود مخصوص نہ ہو, سلسلہ علی سے مل رہا ہو تو اس کے پیر کا جوتا میری آنکھوں کا تاج ہے, میرے سر کا تاج ہے. ہم ان کا احترام کرتے ہیں اور دعا کرتے ہیں کہ عوام رسول جتنے بھی ہیں چاہے کسی بھی پیر کے مرید ہوں, اللہ سب کو ایک اور نیک بنے رہنے کی توفیق عطا فرمائے. آئیے بس ہم بات کو سمیٹ دیں اور آپ کی دعاؤں کے ساتھ یہ کہہ کر رخصت ہو جائیں. کوئی بات اچھی نہ لگی ہو تو معاف کر دیجئے گا, اور کوئی بات اگر اچھی لگی ہے تو گزارش ہے دعا میں یاد رکھیے. مسلمانوں قرآن پڑھو, قرآن پڑھاؤ. سنو آپ کی عمر ہو گئی 80 سال 90 سال, شرمائیے نہیں, آئیے حافظ جی کے پاس, آئیے ابھی آ کے پڑھیے قرآن. آپ 100 سال کے ہیں تو کیا ہو گیا, پڑھیے. عمر نہیں دیکھی جاتی پڑھنے میں, قرآن کے پڑھنے میں. روم رحمت اللہ علیہ نے ایک واقعہ لکھا, ایک آدمی تھا 80 سال کا, قرآن पढ़ना नहीं जानता था, अरबी नहीं आती थी, मगर पढ़ने का बड़ा शौक था। डेली काम काज से फारिग होने के बाद कुरान को खोल लेता बावजू, कुरान को खोल लेता और कुरान की सुतूर पर उंगली फेरता और फेरते फेरते कहता, जो इसे पढ़े जन्नती, जो देखे जन्नती। डेली ये करता था। इंतकाल हो गया, जब मरा तो उसकी बेवा ख्वाब देखती है, शौहर जन्नतुल फिरदौस में है, इमाम भी ख्वाब देखते हैं जन्नतुल फिरदौस में है। पांचवें दिन इमाम आए बेवा के पास, आकर कहा कि मोहतरमा तेरे शौहर कौन सा अच्छा काम करते थे जो पांच दिन से मैं ये ख्वाब देख रहा हूँ। बेवा रोने लग गई, रो कर कहा, हजरत मुझे नहीं मालूम, मगर कुरान वो पढ़ते थे डेली, पढ़ना नहीं आता था मगर पढ़ने का शौक था, उंगली फेरते थे। पांचवी रात जब इमाम सोया तो ख्वाब देखता है कि कोई कहने वाला कह रहा, आपको ताज्जुब है कि अल्लाह ने मरने के बाद ये मकाम क्यों दिया? बस इसलिए कि जहालत के बावजूद बावजूद होकर कुरान को हाथ में लेकर उसे ऊंचा करता था, तो मरने के बाद अल्लाह ने इसका मर्तबा ऊंचा कर दिया है।
बात है, सुभान
अल्लाह। मुसलमानों, अगर आप चाहते हो कि कब्र के अज़ाब से भी हम बचे तो कुरान को सीने से लगाओ। सुनो, बस चलते चलते बात एक हदीस सुन लो। अल्लाह के नबी इरशाद फरमाते हैं, या अबा हुरैरा, तअल्लमिल कुरान वअल्लिमहुन नास वला तज़ालु कज़ालिक हत्ता यातिकल मौत ज़ारतिल मलाइकातु कब्रका कमा युसाल बतुलातिर। ए अबू हुरैरा, कुरान पढ़ो, कुरान पढ़ाओ, कुरान पढ़ते पढ़ाते अगर तेरी मौत हो गई तो तेरी कब्र तो देखने आसमान से फरिश्ते आएंगे, जैसा कि काबा को देखने हाजी लोग जाया करते हैं। ऐ मुसलमानों, कुरान को सीने से लगाओ, ये कुरान तुम्हें रहमतों से, बरकतों से करीब करेगा। बस चलते जाते वक्त एक बात, बस चलते चलते वक्त एक बात दो मिनट की और याद आ रही है। आप क्या समझते हैं यह कब्र के अजाब को, कब्र में कितना शदीद अजाब होता है और कितना शदीद अजाब होगा, यह कब्र के अजाब से बचने क्या तरीका है? नबी फरमाते हैं, कुरान मैंने तुझे दे दिया है, इसमें एक सूरत है, चंद आयतें हैं, इसकी तिलावत करते रहो, कब्र के अजाब से महफूज रहोगे। अल्लाह ताला की बारगाह में दुआ है कि मौला ताला मैंने तेरी रजा के लिए जो कुछ कहा है, कहने में कोई कमी हो, गलती हो गई हो तो माफ फरमा दे। और तेरे जिन बंदों ने मेरी बात को मोहब्बत से सुना है, इन बंदों को इन तमाम बातों पर अमल करने की तौफीक अता फरमा दे। आपसे गुजारिश है, ये नबी की अमानत मदरसे की शक्ल में, नबी का घर मदरसे की शक्ल में, नबी का रूम मदरसे की शक्ल में है, इसकी हिफाजत कीजिए, इसको तरक्की दीजिए, इसकी मदद कीजिए, इसकी इयानत कीजिए और इससे मोहब्बत कीजिए। यहाँ के असातिज़ा, तलबा, मुहतमीन और जितने मेहमान आ जाए उनसे उनकी मदद कीजिए। अल्लाह आपको बेहतर से बेहतर सिला आज जजीला अता फरमाएगा। अस्सलामु अलैकुम, जोर से कह दीजिए, जोर से कह दीजिए, अस्सलामु अलैकुम। वाह खुदावान।